यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन। निर्वाचन सफल रूपमा सम्पन्न गर्न सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान। सबै वयस्कलाई कोरोना भाइरस विरूद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता। चीन र अमेरिकाबाट 50-50 लाख मात्रा खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा जानकारी। कोरोनाको दोस्रो लहरले मुलुकको अर्थतन्त्रमा थप चुनौती र जोखिम बढ़ाएको अर्थमन्त्री विष्णु पौडेलको भनाई। नेपालमा आज थप 6,981 जनामा कोरोना संक्रमण, 9,841 जना संक्रमण मुक्त। र राष्ट्रसंघीय मानवाधिकार परिषदले इजरायल र प्यालेस्टाइन बीचको युद्ध अपराध अनुसन्धान प्रक्रिया अगाडि बढ़ाउने। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका सबै राजनैतिक दल र पक्षहरूलाई आफ्ना असहमतिहरूलाई मर्यादित, व्यवस्थित र विधिसम्मत ढंगले अगाडि बढ़ाउन र तिक्तता, तनाव र विभाजनका गतिविधिबाट मुक्त हुन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै सबै विवादलाई थाँती राख्दै निर्वाचन मार्फत मुलुकलाई निकास दिन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले निर्वाचन सफल रूपमा सम्पन्न गर्न सबै दललाई सरकारमा सहभागी हुन आह्वान गर्नुभयो।
ताजा जनादेशमा जानु प्रतिक्रमण होइन, जनतालाई दलहरूले मूल्याङ्कनको मौका दिनु र आवधिक निर्वाचन मार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्त हुनु लोकतन्त्रको विशेषता हो। नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनैतिक र झेली काम हो, जनताप्रति अविश्वास गर्नु हो। निर्वाचन निष्पक्ष र स्वच्छ हुने कुरामा मैले बारम्बार जोड़ दिएको छु। परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिनेछ। मनमा कुनै आशंका छन् भने फेरि भन्न चाहन्छु, आउनुहोस् निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी बन्नु।
प्रधानमन्त्री ओलीले आजको मुख्य चिन्ता अलोकतान्त्रिक, नैतिक मूल्यहीन र विकृत अभ्यास झाँगिँदै गएर लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास नै गुम्ला कि भन्ने हो भन्नुभयो। प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएकाले सरकारले लागू गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न सबैमा आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले कोविड महामारीमाथि विजयका लागि खोप आवश्यक भएकाले पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो खोपको व्यवस्था जसरी भए पनि गरिने र सबै वयस्कलाई खोप उपलब्ध गराइने बताउनुभयो।
महामारी शुरू भएको एक वर्षको अवधिमा भेन्टिलेटरको संख्या 337 904, आईसीयू बेड 2600 3000 पुर्याइएको छ। अस्पतालमा 2853 हाई डिपेन्डेन्सी युनिट थप भएका छन्। 900 अक्सिजन कन्सन्ट्रेटर थपिएका छन्। छिट्टै 180 भेन्टिलेटर, 630 आईसीयू, 1400 एचडीयू र 19 अक्सिजन प्लान्ट थपिनेछ। कोविड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ। हालसम्म हामीलाई अनुदानबाट प्राप्त 32,28,000 डोज र खरिदबाट उपलब्ध 10,00,000 डोजबाट खोप अभियान अगाडि बढ़ाएका छौं। पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु। थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाड्ने विश्वास दिलाउन चाहन्छु।
प्रधानमन्त्री ओलीले खोप उत्पादक कम्पनीहरूले प्रतिबद्धता अनुसारको खोप उपलब्ध नगराउँदा विकासशील देशहरूका लागि खड़ा गरिएको कोभ्याक्स अलायन्सको समग्र योजना नै प्रभावित भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा विभिन्न अस्पतालहरूमा 7,645 शैय्या थप भएको, सबै स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्य अनुसार 396 स्थानीय तहमा निर्माण कार्य शुरू गरिएको, कड़ा रोग लागेका 38,909 जनालाई निशुल्क स्वास्थ्य उपचार गरिएको, 75 जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिएको, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत 2,00,000 प्रत्यक्ष रोजगारी उपलब्ध भएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले अनेकौं प्रतिकूलताका बीचमा पनि विगत 3 वर्षमा नेपालले संविधान कार्यान्वयन र संघीयताको सुदृढ़ीकरण, आर्थिक वृद्धि, रणनीतिक महत्वका पूर्वाधारको विकास, सामाजिक न्याय र सुरक्षा, राष्ट्रियताको सम्वर्धन एवं सुशासनका क्षेत्रमा योजनाबद्ध प्रयास प्रयासहरूको प्रतिफल देखिन थालेको उल्लेख गर्नुभयो। उहाँले संघीय प्रणाली संस्थागत र क्रियाशील भएको र लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूले पूर्णता पाएको, 50 भन्दा बढ़ी कानूनहरू बनेका, पृथकतावादको अभियान चलाइरहेको समूह विखण्डनको बाटो छाडेर राष्ट्रिय अखण्डताको पक्षमा उभिन सहमत भएको, नेपाल अल्प विकसितबाट विकासशील देशमा स्तर उन्नतिका लागि सिफारिश भएको, पहिलोपल्ट निर्यात व्यापारले 1 खर्बको लक्ष्य नागेको, व्यापार घाटा घट्दै गएको र देशभित्र रोजगारीका अवसर बढ़दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले जनशक्तिको विकास सरकारको नीतिको केन्द्र भागमा रहने र उपलब्ध जनशक्तिलाई दक्ष बनाउने, आवश्यक नयाँ जनशक्ति प्राप्त गर्न नयाँ तालिम, प्रशिक्षण, छात्रवृत्ति र प्रोत्साहन प्रदान गरिने बताउनुभयो।
विरासतमा प्राप्त सबै अधुरा अपुरा परियोजनाहरू सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ। पूरा हुन नसक्ने या महत्व गुमाएका परियोजनाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय गरिनेछ। खानीहरूको पहिचान, उत्खनन, प्रशोधन र प्रयोगलाई तीव्र पारिनेछ। जनशक्तिको विकास हाम्रो नीतिको केन्द्र भागमा रहनेछ। हजारौंको संख्यामा आवश्यक प्राविधिक जनशक्ति तयार गर्ने एवं प्राविधिक र आम शिक्षा बीच अनुपातमा सन्तुलन कायम गरिनेछ। कुनै बालबालिका विद्यालय बाहिर नरहने, पढ़ाइ बिचाईमा छाड्ने स्थिति, ड्रप आउट हुने अवस्थालाई नियन्त्रण गर्ने तथा सबैलाई गुणस्तरीय शिक्षाको पहुँचभित्र ल्याउने कार्यक्रम अघि बढ़ाइनेछ। पूर्वाधार आयोजनाको पहिचानदेखि अन्त्यसम्मका सबै चरणमा समन्वय गर्न, स्रोतको कुशल र दक्ष उपयोग गर्न, दोहोरोपना हटाउन र सम्बद्ध निकायहरूको जिम्मेवारी स्पष्ट गरी सबै प्रकारका सार्वजनिक पूर्वाधार एकीकृत अवधारणामा विकास गर्न अधिकार सम्पन्न उच्च स्तरीय सम्बन्ध निर्माण गरिनेछ।
प्रधानमन्त्री ओलीले सार्वजनिक निजी साझेदारी तथा सरकारी लगानी, ठूला जलाशययुक्त विद्युत उत्पादन केन्द्रित गर्ने, विद्युतमा आधारित यातायात प्रणालीको विस्तार र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने तथा बचत हुने विद्युत छिमेकी मुलुकहरूमा निर्यातको व्यवस्था गरिने बताउनुभयो। निरोगी नेपाल निर्माणका लागि सरल, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढ़ाउने गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति विकास गरिने र आम नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद, शारीरिक व्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य विस्तार भएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले नेपालको कनेक्टिभिटी र व्यापार विस्तारलाई स्वभाव पुग्ने गरी सार्क, बिमस्टेक, बीबीआईएन जस्ता क्षेत्रीय मंचहरूमा सक्रिय भूमिका खेलिने बताउनुभयो।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुनेछ। नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी सार्वभौम समानता, विश्वास, समझदारी र सहकार्यका आधारमा छिमेकी तथा मित्र राष्ट्रहरूसँग सम्बन्ध सुदृढ़ बनाइनेछ। ऐतिहासिक सन्धि नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्र राष्ट्र भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समय समयमा उठ्ने विषयहरूलाई समाधान गरिनेछ। नेपालको कनेक्टिभिटी र व्यापार विस्तारलाई सघाउ पुग्ने गरी सार्क, बिमस्टेक, बीबीआईएन जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय भूमिका खेलिनेछ। विश्व शान्ति स्थापनामा योगदान पुर्याउन, समान चासो र हितका विषयमा सहकार्य गर्न, विश्वव्यापी महत्वका विषयहरूमा राष्ट्रिय हित अनुकूल हुने गरी भूमिका निर्वाह गर्न एवं आर्थिक सामाजिक विकासमा सहयोग परिचालन गर्न संयुक्त राष्ट्रसंघ लगायत अन्य बहुपक्षीय मञ्च र संघ संस्थाहरूमा नेपालको उपस्थितिलाई अझ प्रभावकारी र सशक्त बनाइने।
प्रधानमन्त्री ओलीले भारतका आन्तरिक जलमार्गका साहिबगंज, कालूघाट र वाराणसी बन्दरगाहको उपयोग गरी आन्तरिक जलमार्ग मार्फत अन्तर्राष्ट्रिय व्यापार विस्तार गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत सार्वजनिक हुने बताउनुभयो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गतिशील बन्दै गएको नेपालको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरले थप चुनौती र जोखिम बढ़ाएको बताउनु भएको छ। चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक प्रतिवेदन आज अर्थ मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री पौडेलले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा 4.01% रहने अनुमान गरिएकोमा अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो।
महामारीबाट उत्पन्न आर्थिक संकटको बावजुद पनि नेपालको मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको, शोधनान्तर स्थिति तथा विदेशी विनिमय संस्थिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सबल रहेको र पुनर्निर्माण भएको प्रगति र पूर्वाधार विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा भी आकारको आर्थिक वृद्धि हुने अनुमान रहेकोमा नयाँ वर्ष 2078 को शुरूआतसँगै फैलिएको कोविड 19 को दोस्रो लहरले क्रमशः गतिशील बन्दै गएको अर्थतन्त्रमा पुनः चुनौती र जोखिम बढ़ाइदिएको छ।
उहाँले चालू आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन 5.8% वृद्धि भई अमेरिकी डलर 1191 पुग्ने अनुमान गरिएको पनि उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले 2077 फागुनसम्म 93% जनसंख्यामा विद्युतको पहुँच पुगेको, जडित विद्युत उत्पादन गत वर्षको तुलनामा 4.1% वृद्धि भई 1458 मेगावाट पुगेको तथा प्रति व्यक्ति विद्युत खपत 260 किलोवाट प्रति घण्टा पुगेको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले सरकारले अबको केही दिनमा कोविड 19 विरूद्धको खोप ल्याएर ब्रेक थ्रु गर्ने बताउनु भएको छ। परराष्ट्र मन्त्री गेवालीले आज नेपाल स्वास्थ्य पत्रकार मंचले गरेको नेपालमा खोपको उपलब्धता र चुनौती विषयक अन्तर्क्रियामा हप्ता 10 दिनमा खोप आयात गरेर ब्रेक थ्रु गर्ने बताउनुभयो। परराष्ट्र मन्त्री गेवालीले चीनको सिनोफार्म र अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीबाट 50-50 लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले खोप खरिदका लागि चीन, अमेरिका, रूस र बेलायतसँग सरकारले उच्चस्तरीय संयन्त्र परिचालन गरिरहेको बताउनुभयो। उहाँले भारतबाट कोविशील्ड ल्याउनका लागि नेपालले उच्च तहमा छलफल गरिरहेको पनि जानकारी दिनुभयो। कोविड 19 को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्याण्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। बेलायत र फिनल्याण्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। नेपालका लागि बेलायतका राजदूत निकोला पेलिटले 260 थान भेन्टिलेटर तथा 19,200 आँखा रक्षक उपकरण मन्त्री त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# हेस डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्त्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरुद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
अब बाँकी समाचार। नेपालमा आज थप 9,841 जना कोरोना संक्रमण मुक्त भएका छन्। नेपालमा हालसम्म 4,28,670 जना संक्रमित मुक्त भइसकेको र मुक्त हुने दर 78.1% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी आज थप 6,951 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज 19,313 नमूनाको पीसीआर परीक्षण गर्दा 6,855 जना तथा 779 नमूनाको एन्टीजेन परीक्षण गर्दा 96 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै आज थप 96 जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। नेपाली सेनाले विभिन्न समयमा व्यवस्थापन गरेको संख्या समेत गरी आज थप 96 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरूद्धका मुद्दाको सुनवाई आजदेखि शुरू गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले बिहिबार 19 रिट निवेदनमाथि प्रारम्भिक सुनवाईपछि थप सुनवाईका लागि संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थियो। उक्त आदेशसँगै सो विवादका 30 रिट निवेदनमाथि सुनवाई आजदेखि शुरू भएको हो। संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपक कुमार कार्की, डाक्टर आनन्द मोहन भट्टराई, तेज बहादुर केसी र बम बहादुर श्रेष्ठको इजलासमा आज गठन गरी बहस शुरू भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डाक्टर खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबार स्थित संघीय संसद सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल सिन्हाले उहाँलाई संघीय सांसदको प्रतीक चिन्ह समेत प्रदान गर्नुभयो। बागमती प्रदेशमा यही जेठ 6 गते सम्पन्न राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रूपमा उहाँ निर्वाचित हुनुभएको थियो। यही जेठ 17 गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका सन्दर्भमा आज राति 12 बजेदेखि निर्वाचनको मौन अवधि शुरू हुँदैछ। मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने मात्र होइन, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको 300 मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री समेत हटाउनु पर्नेछ। जेठ 17 गते बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म घोराईको कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुनेछ भने निर्वाचनका लागि 3 वटै मतदान केन्द्र तोकिएको छ र 16 गते निर्वाचन सम्पन्न भएपछि 16 गते साँझबाट नै मतगणना शुरू गरिने निर्वाचन आयोगले जनाएको छ। गृह मन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानूनी कार्यवाही हुने जनाएको छ। कोविड 19 संक्रमण महामारीका बीच संवेदनशीलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैमा गैर कानूनी र गैर जिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिई कानूनी कार्यवाही गर्ने कुरामा दृढ़ रहेको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। बाँके लगायत सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ जिल्लामा भएका यस्ता घटनामा संलग्न उपर कानून बमोजिम कार्यवाही गरिसकिएको मन्त्रालयले जनाएको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज ट्वीट गर्नुहुँदै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोविड 19 का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको उल्लेख गर्नुभएको छ। यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउनु भएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत कोविड 19 महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कड़ा कार्यवाही गर्न माग गर्नुभएको छ। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधव कुमार नेपाल लगायतले पनि सामाजिक सञ्जाल मार्फत घटनाप्रति खेद प्रकट गर्नुभएको छ। यसै गरी उप प्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्लाधिकारी शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगंज स्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कार्यवाही गर्न निर्देशन दिनुभएको छ। यस्तै राष्ट्रिय मानवाधिकार आयोगले कोविड 19 को महामारीमा अग्रपंक्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडका घटनाले हालको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकारात्मक असर पर्ने भएकाले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ। कैलालीको टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरले कोरोना संक्रमित भई होम आइसोलेशनमा बसिरहेका परिवारको अवस्था बुझ्न घटना अध्ययन तथा खोज पड़ताल कार्यक्रम शुरू गरेको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरले कोरोना संक्रमित भई होम आइसोलेशनमा बसिरहेका परिवारको अवस्था बुझ्न घटना अध्ययन तथा खोज पड़ताल कार्यक्रम शुरू गरेको छ। नगरपालिकाले सीआईटी कार्यक्रम अन्तर्गत संक्रमितको घरसम्मै पुग्ने कार्यक्रम शुरू गरेको छ। सोही समयमा नगरपालिकाले संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सामग्री र औषधि पनि वितरण गर्न थालेको छ। टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्धन उपशाखा प्रमुख बलबहादुर रावल:
टीकापुर नगरपालिकामा कोविड 19 संक्रमित भएका घरमै गएर भएको र परिवारमा के छ अवस्था त्यो बारेमा बुझ्ने र संक्रमित स्वास्थ्य अवस्था कस्तो छ, उहाँको बाट संक्रमण कसरी आयो, उहाँको विगत 14 दिनको हिस्ट्री के छ, घर परिवारले पनि काउन्सिलिङ गरेर उहाँहरूको पीसीआर जाँच वा एन्टिजेन जाँचको लागि उहाँलाई लिएर आउने, उहाँलाई हामीले जन स्वास्थ्यको मापदण्ड पूरा गर्नलाई सेनिटाइजर, मास्कहरू, भुइँ सफा गर्ने क्लोरिन झोलहरू, थर्मोमिटर, खानले सिटामोलहरू लगायतको हामीले उहाँलाई स्वास्थ्य सामग्रीहरू संकलन गरेका छौँ।
यो सँगै टिकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टिकापुरले कोरोना संक्रमितलाई टेलिफोन गरी सान्त्वना समेत दिन थालेका छन्। टिकापुरमा पीसीआर परीक्षण पोजिटिभ आएका संक्रमितलाई प्रहरीले फोन गरेर अवस्था बुझ्ने, बसाई र खानपिन बारे सोध्ने गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन नेउपाने,
हाम्रो कार्यक्षेत्रभित्र बस्ने होम आइसोलेसनमा बस्नु भएको पोजिटिभ भएको सबैको रेकर्ड छ हामीसँग, घर बाहिर त हिडुल नगरिदिनु होला भनेर सम्झाउँछौ र आर्थिक समस्या परेको सुझावहरू लिनेलाई पनि उहाँहरूलाई हामीले हस्पिटलसँग कोर्डिनेसन गर्ने, तपाईँहरूलाई त टाइममा एम्बुलेन्सहरू उपलब्ध गर्ने कुराहरू, गाह्रो भए पनि घरमा नबस्नुहोस्, हस्पिटल आइहाल्नुहोस्, घरमा सास बढेको अक्सिजन कम भएको कुराहरू जे हुने बित्तिकै हस्पिटल सम्पर्क गर्नुहोस् र तपाईँहरू समस्या पऱ्यो भने हामीले त्यहाँसम्म पुर्याइदिन्छौँ भन्ने कुराहरूले पनि उहाँसँग कोर्डिनेसन गर्ने गरेका छौँ।
नगरपालिका र प्रहरीले संक्रमितको मोबाइलमा फोन गरेर अवस्था बुझ्नुका साथै उपचारका लागि आवश्यक एम्बुलेन्स र अक्सिजनका लागि नआत्तिन आग्रह गर्न थालेपछि कोरोना संक्रमितले पनि राहत महसुस गरेका छन्।
मैले पीसीआरको रिपोर्ट दिएको थिएँ, पोजिटिभ देखिएको केही समयपछि मलाई चाहिँ इलाका परिवारलेबाट फोन आएको थियो, तपाईँको पोजिटिभ रिपोर्ट आएको छ, तपाईँको बिमारी सम्बन्धीका लक्षणहरू के छन् भन्दाखेरि अब मैले चाहिँ जे मेरो स्वास्थ्य कन्डिसन छ त्यही अनुसार मैले उहाँलाई जानकारी गराएको थिएँ।
चिकित्सक तथा स्वास्थ्य कर्मीहरू अस्पतालमै उपचार गर्न व्यस्त रहेको समयमा नगरपालिका र प्रहरीको यो कामले समुदायमा संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरूको मनोबल बढाउन पनि सहयोग पुगेको बताउनुहुन्छ टिकापुर अस्पतालका प्रमुख डाक्टर प्रेम कुमार राई।
टिकापुर अस्पतालमा जति चिकित्सकहरू छौँ उहाँहरू कोरोना संक्रमित बिरामीहरूको जो अस्पतालमा भर्ना हुनुहुन्छ उहाँहरूलाई उपचार गर्न व्यस्त हुनुहुन्छ। प्रहरी कार्यालयले उहाँहरूको अग्रसरतामा प्रहरी र अस्पताल बीच समन्वयपछि जुन एउटा सेवा सुरु भएको छ फोनमा परामर्श गरेर बिरामीहरूको स्वास्थ्यहरू बुझेर उहाँहरूलाई सही टाइममा सही परामर्श दिने यो चाहिँ एकदम अत्यन्त राम्रो सुरुवात हो।
टिकापुर नगरपालिका र प्रहरीको सहकार्यमा सुरु गरिएको यो कार्यक्रमले कोरोना संक्रमितलाई आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन सजिलो भएको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
रेडियो संचालकहरूको संगठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानका अध्यक्ष चन्द्र नेउपानेको निधन भएको छ। कोरोना संक्रमणका कारण उहाँको 50 वर्षको उमेरमा निधन भएको हो। नेउपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा आज मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघ मानवाधिकार परिषद यूएनसीएचआरसीले इजरायल र प्यालेस्टाइन बीचको पछिल्लो द्वन्द्वलाई युद्ध अपराध अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढ़ाउने बताएको छ। यस सत्रमा अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीका सदस्य मुलुक एकजुट भएका छन् भने ओआईसी प्यालेस्टाइनको पक्षमा उभिएको छ। त्यस्तै नौ देशले इजरायलको समर्थन गरेका छन्। भारतमा कोरोना संक्रमणबाट विगत 24 घण्टामा थप 3558 जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। सो अवधिमा 179,770 नयाँ संक्रमित थपिएका छन्। यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट 318,900 जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या 2,75,55,000 नागेको छ। अब आर्थिक समाचार।
सार्वजनिक संस्थानहरूको समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको अर्थ मन्त्रालयले जनाएको छ। सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले कार्य सम्पादनमा केही संकुचन भएको भए पनि समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको उल्लेख गरेको छ। आर्थिक वर्ष 2076-77 संस्थानहरूको कुल संचित नाफा आर्थिक वर्ष 75-76 तुलनामा 18.19% वृद्धि भई 1,09,74,80,00,00 पुगेको छ। प्रतिवेदनले सबै सरकारी संस्थानहरूको संचित नाफा 29.53% बढ़ेर 75,51,18,00,00 पुगेको जनाएको छ। आर्थिक वर्ष 76-77 अस्तित्वमा रहेका मध्ये 24 संस्थानहरूले खुट नाफा 4.28% आर्जन गर्न सफल भएका छन् भने 18 संस्थानहरूको खुट नोक्सानी 79.46% बढ़ेको जनाइएको छ। ती संस्थानहरूको प्रशासनिक खर्च भने 12.68% बढ़ेको पनि समीक्षा प्रतिवेदनले औंलाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
नेपालले शनिबार फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराक विरूद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। इराकको बसरा स्थित अहल फैदा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टीमसँग खेल्दैछ। नेपाल र इराक बीचको खेल नेपाली समय अनुसार राति 10:15 बजे शुरू हुनेछ। मैत्रीपूर्ण खेलका लागि 23 खेलाड़ी सहित 36 सदस्यीय टोली बुधबार नै बसरा पुगिसकेको छ। सन् 2022 कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनौट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफूभन्दा उच्च वरिताको टीम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। इराक पनि फिफा विश्वकप र एसिया कप छनौटको बाँकी खेल खेल्ने तयारीमा छ। नेपाल र इराक बीच यो चौथो पटक भेट हुनेछ। यसअघि नेपाल र इराकले 3 खेलमा प्रतिस्पर्धा गरेका छन्। तीनै खेलमा इराकले क्लिन स्विप गरेको छ। नेपाली सुटिङ खेलाड़ी कल्पना परियारले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन्। कल्पनाले शुक्रबार टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेकी छिन्। वाइल्ड कार्ड प्राप्त गरेसँगै कल्पनाले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिक खेल्ने निश्चित भएको छ।
अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 19 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 52.7 मिलिमिटर। काठमाडौँको अधिकतम 19.8 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, वर्षा 31.2 मिलिमिटर। पोखराको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 36 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 16.9 मिलिमिटर। र दिपायलको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस र वर्षा 0.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन। निर्वाचन सफल रूपमा सम्पन्न गर्न सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान। सबै वयस्कलाई कोरोना भाइरस विरूद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता। चीन र अमेरिकाबाट 50-50 लाख मात्रा खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा जानकारी। कोरोनाको दोस्रो लहरले मुलुकको अर्थतन्त्रमा थप चुनौती र जोखिम बढ़ाएको अर्थमन्त्री विष्णु पौडेलको भनाई। नेपालमा आज 6,951 जनामा कोरोना संक्रमण, 9,841 जना संक्रमण मुक्त। र राष्ट्रसंघीय मानवाधिकार परिषदले इजरायल र प्यालेस्टाइन बीचको पछिल्लो द्वन्द युद्ध अपराध अन्तर्गत अनुसन्धान अगाडि बढ़ाउने। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्ते।